बिस्मिल्लाह रहमान रहीम, दुरूद व सलाम हो मुहम्मद और आले मुहम्मद पर। नाज़रीन अस्सलामु अलैकुम, नसीम ज़िंदगी लेकर फिर से आप सब की खिदमत में हाज़िर हैं। बहुत खुश हैं हम लोग।
बिल्कुल खुश क्यों नहीं होंगे जी, एक नया हफ्ता शुरू हो गया, एक नया मौजू लेके आए हैं, एक छुट्टी के बाद आए हैं और फिर दोबारा आप लोगों के पास आए हैं, तो खुश तो होना ही है हम लोगों ने। प्रोग्राम नसीम ज़िंदगी 7:30 बजे तेहरान टाइम के मुताबिक हमेशा आपकी खिदमत में हाज़िर होते हैं। जुमे के अलावा आज भी प्रोग्राम आपकी खिदमत में हाज़िर है। मेहमान हमने मुख्तलिफ़ किस्म के दावत दी है मेहमानों को प्रोग्राम में। इंशाल्लाह वो हमारा मौजू जो चल रहा है उस पर बात करेंगे। हफ्ते का मौजू हमारा कुछ मिलता जुलता है पिछले हफ्ते के मौजू से, लेकिन है बुरी गुफ्तगू के नुकसानात क्या हैं, इस पर हम लोग इंशाल्लाह पूरा हफ्ता बात करेंगे। आप लोग भी हमारे साथ दें, हम लोग भी बात करेंगे और हमारे माहरीन भी जो हैं वो भी इस पर बात करेंगे
इंशाल्लाह। और हम आपको मुतारिफ़ करवाएंगे अपने माहरीन से जो इस हफ़्ते में इंशाल्लाह आपकी खिदमत में हाज़िर होंगे, तो हमारे साथ दीजिएगा हफ्ते भर। लेकिन अभी हम लोग चलेंगे एक बहुत ही बेहतरीन गुफ्तगू हमारे आइम्मा की जो रही है, उसका एक मुख्तसर सा हिस्सा आप लोग देखिए, उसके बाद आपकी खिदमत में हाज़िर होंगे।
फ़र्जंद रसूल हज़रत इमाम मोहम्मद बाकर अलैहिस्सलाम का इरशाद गिरामी है, जो शख्स लोगों की नस्बत अपने गैज़ो गज़ब को पी जाए तो खुदावंद आलम भी रोज़ क़यामत उससे अपना अज़ाब उठा देगा।
आप लोग देख रहे हैं प्रोग्राम नसीम ज़िंदगी। हर रोज़ सुबह 7:30 बजे प्रोग्राम आपकी खिदमत में पेश किया जाता है और शाम को 2:30 बजे फिर ये प्रोग्राम दोहराया जाता है। एक मुख्तसर सी तब्दीली आने वाली है, वैसे मुख्तसर सी शायद आप लोगों के लिए और बड़ी तब्दीली हम लोगों के लिए वक्त के लिहाज से, कि चंद दिन के अंदर, तकरीबन 10-15 दिन के अंदर फिर हम लोग सुबह को आपकी खिदमत में नहीं रहेंगे बल्कि शाम को आपकी खिदमत।
जी बिल्कुल ऐसा ही है। अलबत्त ये कि हमारे नाज़रीन प्रोग्राम मुख्तलिफ जो हमारा रिपीट टेलीकास्ट होगी उसमें देखते रहेंगे पूरा दिन, लेकिन यह कि लाइव हमारा प्रोग्राम इंशाल्लाह शाम के टाइम पर होगा और ये डिसीजन जो है ले लिया जा चुका है हमारे लिए।
बिल्कुल, और शाम को हम लोग इंशाल्लाह आपकी खिदमत में रहेंगे, बेहतर प्रोग्राम पेश करने की कोशिश करेंगे, तो इंशाल्लाह उस वक्त भी हमारे साथ दीजिएगा। उसमें यह है कि बहुत सारे लोग जो ऑफिस में होते हैं आम हालात में, उस वक्त घर पे होंगे तो हमारा प्रोग्राम भी देख सकते हैं।
बड़ी एक वजह यही थी जो डिसीजन लिया गया, उन्होंने कहा कि जो टाइमिंग हमारी है शाम की टाइम पे अगर प्रोग्राम रखा जाए तो ज़्यादा हमारे व्यूअर देख सकेंगे, क्योंकि अक्सर हमारे व्यूअर्स का ये गिला होता था कि वो स्कूल जा रहे हैं, कॉलेज जा रहे हैं, या उस टाइम पे सोए हुए हैं या कोई ख़ास काम कर रहे हैं। लेकिन शाम का टाइम होगा 6:30 बजे इंशाल्लाह, मेरे ख्याल में हमारा प्रोग्राम शुरू होगा 7 बजे पाकिस्तान और 7:30 बजे हिंदुस्तान टाइम के मुताबिक। तो मेरे ख्याल में ऐसा टाइम है कि कोई बहाना नहीं चलेगा।
कब से होने जा रहे हैं इंशाल्लाह वो भी आपकी खिदमत में हम बता देंगे थोड़े दिन के अंदर। और ये हम आपको बता दें कि हमारे मेहमान कौन है। बिल्कुल, हम लोगों ने बुलाया डॉक्टर फरहान फरीद को, वो गुफ्तगू करेंगे बहुत ही अहम चीज़ के बारे में, खुसूसन मौसम गर्मा में, वैसे सर्दियों में भी नहीं भूलना चाहिए, वो है सनस्क्रीन का इस्तेमाल।
जी, और उसके अलावा हम लोग इस्लामाबाद लेके जाएंगे अपने नाज़रीन को। जनाब ज़ुल्करनैन साहब हमारे साथ होंगे वहाँ पर, ज़ुल्करनैन हैदर साहब और समाजी उमूर के माहिर हैं, और ज़्यादा और बुरी गुफ्तगू से परहेज़ करना चाहिए ये उनका मौजू रहेगा, तो उनकी गुफ्तगू भी आप लोग मुलाहिज़ा फरमाइएगा। उम्मीद करेंगे हमारे दोनों मेहमानों की गुफ्तगू आपको पसंद आएगी, और आप लोग क्या कहेंगे इस मौजू के सिलसिले में हम उसका इंतज़ार कर रहे हैं।
बिल्कुल, और ज़्यादा गुफ्तगू से हम लोग भी इस वक्त परहेज़ करते हुए हम लोग चलेंगे वर्जिश करने के लिए, जहाँ पे थोड़ी सेहत बनाएंगे। और कहा जाता है कि एक सालिम जहन जो है वो एक सालिम बदन में होता है। चलते हैं, एक वर्जिश करते हैं, फिर उसके बाद आपकी खिदमत में हाजिर होंगे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन अस्सलामु अलैकुम, उम्मीद है कि आप बख़ैर व आफ़ियत होंगे। आज हम आपको वर्जिश का एक नया स्टेप सिखाएंगे। ये चीज़ जो मेरे हाथ में आप देख रहे हैं इसे वर्जिश की ईंट कहा जाता है। ये हम इस स्टेप में इसे मदद के लिए इस्तेमाल करेंगे। अगर आपके पास ये ईंट ना हो तो आप सोफ़े या कुर्सी के दस्ते या हत्थे को भी इस्तेमाल कर सकते हैं। کیونکہ اس سٹیپ میں ہو سکتا ہے کہ آپ کا ہاتھ زمین تک نہ پہنچے، اس لیے آپ کو اس کی ضرورت پڑے گی۔ تو حمید آپ اسے لیجیے۔ اس ورزش کی ابتدا ہم ٹھڈی کو گردن سے لگا کر زمین کی طرف جھکنے سے کریں گے۔ گھٹنے تھوڑے سے مڑے ہوئے ہوں اور پیر کولوں کی چوڑائی میں کھلے ہوئے ہوں۔ تو سب سے پہلے سانس لیں گے، گھٹنے مڑے ہوئے اور پانچ گنتے ہوئے نیچے جائیں، 4 3 2 1۔ ایک کہتے ہی ہاتھ زمین سے لگ جائیں گے۔ اب دائیں پیر کو پیچھے کی طرف لے جائیں گے اور ہاتھ زمین پر رہیں، آپ کے ہاتھ اینٹ پر رہیں گے۔ اگر آپ کو کمر میں تکلیف ہے تو بہت زیادہ پیر اٹھانے کی ضرورت نہیں ہے، بلکہ پیروں کو زمین سے کمر کی اونچائی، زیادہ سے زیادہ جو ہے وہ کمر کی اونچائی تک پیروں کو اٹھائیں۔ اور جیسا کہ میں نے کہا کہ اگر کمر میں تکلیف ہے تو پیر کو بہت زیادہ اوپر اٹھانے کی ضرورت نہیں ہے، کم اٹھائیں گے تو بھی کافی ہے۔ اہم یہ ہے کہ اس اسٹیپ کو آپ پورے کنٹرول کے ساتھ انجام دیں۔ تو شروع کرتے ہیں۔ دائنا پیر پیچھے، پنجے کھینچے ہوئے ہیں، سانس لیں گے، پھر سانس چھوڑیں گے، سانس لیتے ہوئے پیر کو اوپر لے جائیں گے اور پیر پوری طرح سے سیدھا ہونا چاہیے، ایسا محسوس ہو کہ جیسے کوئی پیچھے سے آپ کے پیر کو کھینچ رہا ہو۔ سانس لیں گے، سانس چھوڑتے ہوئے پیر زمین پر رکھیں گے، پھر سانس لیتے ہوئے پیر اوپر اور سانس چھوڑتے ہوئے پیر نیچے لے کر آئیں گے۔ ایک بار پھر کرتے ہیں، سانس لیں گے، سانس چھوڑتے ہوئے پیر نیچے۔ حامد ریلیکس ہو جائیں۔ مجھے امید ہے کہ یہاں تک آپ اس اسٹیپ کو اچھی طرح سمجھ گئے ہوں گے۔ اگلے اسٹیپ میں ہم گھٹنوں کو سینے کی طرف لائیں گے، لیکن اس مرحلے میں پیٹ کے مسلز پوری طرح سے اندر کی طرف کھینچے ہوں۔ تیار ہو جائیں، پیر اوپر ہیں، زمین کی طرف نظر رہے، اوپر نہیں ہونا چاہیے سر، سر نیچے کی طرف رہے، سانس لیں گے اوپر ہی اور پھر سانس چھوڑتے ہوئے گھٹنے کو سینے کی طرف لائیں گے، سانس لیتے ہوئے پیر واپس اپنی جگہ پہ، پھر سانس چھوڑتے ہوئے سینے کی طرف۔ ایک بار پھر کرتے ہیں، سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر سینے کی طرف۔ حامد آپ ریلیکس کھڑے ہو جائیں۔ اب ہم اس اسٹیپ کا اگلا مرحلہ شروع کریں گے، لیکن میں جیسا کہ کہہ رہا تھا کہ پیر کو بہت زیادہ اوپر لے جانے کی ضرورت نہیں ہے، کیونکہ اس صورت میں آپ کے کولہے دائیں یا بائیں طرف گھومیں گے۔ ہم چاہتے ہیں کہ بیلنس پوری طرح سے بنا رہے۔ سانس لیتے ہوئے گھٹنے کو موڑیں گے اور نیچے آئیں گے اور سانس چھوڑتے ہوئے اوپر جائیں گے، سانس لیتے ہوئے بیٹھیں گے، سانس چھوڑتے ہوئے اوپر۔ ایک بار پھر ہم شروع سے یہ ورزش کرتے ہیں اور جو نکات میں نے بتائے ہیں ان پر توجہ رہے۔ پیر کولوں کی چوڑائی میں کھلے ہوئے ہیں، ناک سے سانس لیں گے، سانس چھوڑتے ہوئے پیٹ اندر کی طرف کھینچا رہے اور نیچے کی طرف جائیں گے، نیچے دھیرے 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 دھیرے، گھٹنے مڑے ہوئے ہوں تھوڑے سے اور ہاتھ زمین پر پہنچ جائیں گے، سانس لیتے ہوئے داہنے پیر کو پیچھے کی طرف لے جائیں گے، پھر وہیں سانس چھوڑیں گے، سانس لیتے ہوئے پیر اوپر اور سانس چھوڑتے ہوئے پیر کو نیچے رکھیں گے۔ ایک بار پھر کرتے ہیں، سانس لیں گے، سانس چھوڑتے ہوئے پیر نیچے، سانس لے کر پیر کو اوپر رہنے دیجیے اور سانس چھوڑتے ہوئے گھٹنے کو سینے کی طرف لے آئیں، پیٹ کے مسلز پوری طرح سے کھینچے ہونے چاہیے۔ ایک بار پھر کرتے ہیں، ایک بار پھر سانس لیں گے، سانس چھوڑتے ہوئے گھٹنا سینے کی طرف، سانس لیتے ہوئے پیر سیدھے کریں گے، وہیں پر سانس چھوڑیں گے اور سانس لیتے ہوئے گھٹنے کو موڑیں گے اور نیچے کی طرف آئیں گے، سانس لے کر نیچے، سانس چھوڑتے ہوئے اوپر جائیں گے۔ ایک بار پھر سانس لیں گے، سانس چھوڑیں گے، اب پیر کو دوسرے پیر کے ساتھ رکھیے اور ہاتھ چھوڑ کر دھیرے دھیرے پانچ گنتے ہوئے اوپر جائیے، سانس لیجیے، سانس چھوڑتے ہوئے پانچ گن کر اوپر جائیے، 5 4 3 2 1۔ اور گردن سب سے آخر میں سیدھی ہوگی۔ کچھ باتیں میں آپ کو حامد کے ساتھ بتاتا ہوں، ان پر توجہ کیجیے۔ حامد نیچے جائیں گے، دھیرے دھیرے کر کے سانس لیں، سانس چھوڑتے ہوئے ٹھڈی گردن سے لگے گی اور دھیرے دھیرے نیچے جائیں گے۔ اپنے ہاتھ اینٹوں پر رکھیے، بایاں پیر پیچھے لائیں۔ ناظرین، میں آپ کو حامد کے داہنے پیر پہ دکھاتا ہوں۔ دیکھیے، گھٹنے ہلکے سے مڑے ہوئے ہیں اور گھٹنے اتنے زیادہ نہ مڑے ہوئے ہوں کہ پنجے سے آگے نکل جائیں، بلکہ پنجے کی سیدھ میں رہیں یا پنجے کے پیچھے رہیں، پنجے کی سیدھ میں رہیں تو بہتر ہیں، کیونکہ گھٹنے اگر پنجے سے آگے چلے جائیں گے تو پھر یہ ورزش کے لیے ٹھیک نہیں ہے۔ اگر آپ اپنے کولوں کو پیچھے لے کر جائیں گے تو آپ کے گھٹنے بھی پیچھے جائیں گے، اور اگر آپ اپنے کولوں کو سیدھے رکھیں گے تو یہ ورزش آپ ٹھیک طرح سے انجام دے سکیں گے۔ اور جیسا کہ میں نے کہا کہ اگر آپ کے پاس یہ اینٹ نہیں ہے تو آپ صوفے یا کرسی کے دستے کو استعمال کر سکتے ہیں۔ دونوں پیر سیدھے رکھیں۔ اب میں آپ کو حامد کے داہنے پیر پہ دکھاتا ہوں۔ ہاں، پیر کو اوپر لائیں۔ دیکھیے، پیر جب سیدھا کرتے ہیں تو پنجے بالکل سیدھ میں ہوتے ہیں، ایسا لگے آپ کو کہ جیسے کوئی پیر پیچھے کی طرف کھینچ رہا ہو، اور جسم کو داہنے یا بائیں طرف گھمانے کی ضرورت نہیں ہے، بلکہ بالکل زمین کی سیدھ میں، زمین کے متوازی ہونا چاہیے آپ کا جسم، اور پیر کو پیچھے کی طرف دھکیلنے کی کوشش کریں۔ اور اسی طرح میں نے کہا کہ پیر کو بہت زیادہ اوپر لے جانے کی کوشش نہ کریں، کیونکہ اس سے آپ کی کمر پر پریشر آئے گا، اور جہاں تک آپ کر سکتے ہوں، جتنا آسان ہو وہیں تک کریں۔ بہت شکریہ ناظرین، پروگرام کا وقت یہیں پر ختم ہوتا ہے۔ یہ اسٹیپ ہم آپ کو پھر سے کر کے دکھائیں گے۔ اگلے پروگرام تک کے لیے ہمیں اجازت دیجیے۔ خدا حافظ۔ پیر کولوں کی چوڑائی میں کھلے ہوں، ناک سے سانس لیں گے، ٹھڈی گردن سے لگے گی اور پانچ تک گنیں گے، 5, 4, 3, 2, 1، اور ہاتھ زمین پر پہنچ گئے۔ ایک پیر پیچھے لے جائیں، سانس لیں، سانس چھوڑتے ہوئے پیر اوپر لے جائیں، پھر سانس لیتے ہوئے پیر نیچے، سانس چھوڑتے ہوئے پیر اوپر، سانس لے کر پیر نیچے، اور سانس چھوڑتے ہوئے پیر اوپر، وہیں پر رکیں، پھر سانس لیں اور سانس چھوڑتے ہوئے پیر کو سینے کی طرف لائیں، سانس لیں، سانس چھوڑتے ہوئے پھر پیر کو سینے کی طرف لائیں، سانس لیں، سانس چھوڑتے ہوئے پیر کو سینے کی طرف لائیں۔
جی ناظرین، امید ہے کہ آپ لوگوں نے ساتھ میں ورزش کی ہوگی۔ ہم لوگ یہاں پہ دیکھ رہے تھے، بہرحال اور دیکھ رہے تھے کہ ممکن ہے یا نہیں ہے، کہ بہت مشکل ورزش تھی اور اس میں ضروری ہے، ایک تو ایک ہے صحیح طور سے جسمانی لحاظ سے ہم لوگوں کی صورتحال اچھی ہو، اور پھر یہ جو ہے بہت ہی دقیق طور پر اس ورزش کو کیا جائے، ورنہ اس میں دوسرے مسائل کھڑے ہو سکتے ہیں، گھٹنے، پاؤں، کمر، وہ ساری چیزیں جو ہیں وہ کھڑی ہو جائیں گی اگر صحیح طور سے اس پر عمل نہیں کیا۔ جی خرم،
جی بالکل ایسا ہی ہے۔ اور بہرحال ہماری اسکرین پہ انشاءاللہ اگر ہمارے دوست جو ہیں ہمارے فون نمبر اسٹوڈیو کے وائبر واٹس ایپ کے نمبر دکھا دیں تو بڑی مہربانی ہوگی، تاکہ ہمارے ناظرین رابطہ کر سکیں۔ اور nasimezindagi@gmail.com، اس کے گوگل پلس پہ بھی اور ہینگ آؤٹ پہ بھی ہم لوگ موجود ہیں، اور اس کے علاوہ facebook.com/sut morning show پر بھی، اس کا بھی جو اس کا میسنجر ہے وہ بھی آن لائن ہے ہمارے ساتھ۔ اور وقت ہوا اسلام آباد جانے کا،
بالکل چلتے ہیں اسلام آباد، جہاں پہ ذوالقرنین حیدر صاحب موجود ہیں۔ آپ کی خدمت میں سلام عرض کرتا ہوں، خوش آمدید کہتا ہوں پروگرام میں ذوالقرنین صاحب، اور پروگرام 5 منٹ کے لیے آپ کے حوالے، گفتگو کریے آپ یہی بری گفتگو کے نقصانات کے بارے میں۔
اعوذ باللہ من الشیطان اللعین الرجیم، بسم اللہ الرحمن الرحیم۔ آپ کو کیا میری آواز آ رہی ہے؟
بالکل 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 ایک دم کلیئر آواز آیا۔
بہت بہت مشکور و ممنون ہوں کہ آپ نے ایک بار پھر مجھے اپنے پروگرام میں دعوت دی ہے، اور جو موضوع گفتگو آپ نے اس ہفتے کے لیے چنا ہوا ہے اس کا مرکز ہی گفتگو ہے، یعنی آداب گفتگو زیادہ اور بری گفتگو سے پرہیز۔ امیر المومنین حضرت علی علیہ السلام کا فرمان ہے کہ انسان اپنی زبان کے نیچے پوشیدہ ہے۔ کلام یا گفتگو کسی انسان کی پوری شخصیت کا اظہار ہوتا ہے۔ انسان ظاہری اعتبار سے چاہے کتنا ہی خوبصورت کیوں نہ ہو، اگر وہ آداب گفتگو سے واقف نہیں تو اس کی شخصیت کسی بھی طور مکمل نہیں سمجھی جا سکتی۔ اب آداب گفتگو ہیں کیا؟ आपका ये उन्वान दो आदाब की तरफ, जो मैं समझता हूँ ये दो आदाब पूरी आदाब गुफ्तगू के ऊपर हावी हैं, इशारा करता है। एक तो ज़्यादा गुफ्तगू से परहेज़ और दूसरा बुरी गुफ्तगू से परहेज़। यहाँ पे मैं ये वाजे करता चलूँ कि ज़्यादा गुफ्तगू ही बुरी गुफ्तगू होती है। मैं आपकी खिदमत में अर्ज़ करूँ कि कुरान करीम फुरकान बारे में दावा किया है तबयानन लिकुल शय का, यानी कुरान हर चीज़ का खुला खुला और वाज़े बयान रखता है। तो हम ये भी समझ सकते हैं कि कुरान में वो सलाहियत मौजूद है कि कुरान हर मौजू के ऊपर गुफ्तगू कर सकता है, चाहे वो समाजियात से मुतालिक हो या सियासियात से मुतालिक हो या कारोबार से हो या शरई मसाइल। गर्ज ज़िंदगी का कोई भी पहलू ऐसा नहीं जिस पे गुफ्तगू कुरान तबयान ना हो। तो ये खूबी कुरान में किस तरीके से आई, अगर ये मुअम्मा हल हो जाए तो आज का उन्वान समझ में आ जाएगा। कुरान के नज़ूल का वक्त फ़कत 23 बरस है और कुरान ने जो काम करना है वो कयामत तक का है। लिहाजा कुरान ने अंदाज़े गुफ्तगू ऐसा अपनाया है कि कम अल्फाज और कम गुफ्तगू में एक जामियत और यूनिवर्सलिटी जिसको आप कहते हैं उसको उसने कम्प्रहेंड किया है। मुफक्किरीन के मुताबिक कुरान की कुल तादाद आयात की जो हैं वो 6,666 हैं और अल्फाज की जो तादाद है वो 80,000 से भी कम है, लेकिन जिन मसाइल का अहाता कुरान किया हुआ है उसकी तादाद करोड़ों से भी ज़्यादा है। तो यहाँ एक बात तो तय होती है कि अक्ल कम गुफ्तगू से मसाइल का हल देती है, जबकि ज़्यादा गुफ्तगू अक्सर मसाइल पैदा करती है, मसाइल का हल देती नहीं है। शायद इसी वजह से रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि खामोशी में निजात है। अब सवाल ये है कि वो कौन सा आंसर है कम गुफ्तगू का जो उसमें इतनी तासीर पैदा करता है कि उसको तबयानन लिकुल शय भी बनाता है और अल इल्म भी बनाता है। तो यहाँ पे हमें एक मरतबा फिर कुरान की ही अंदाज़े गुफ्तगू का तज्जिया करना होगा, तो मालूम होगा कि कुरान एक तो कम गुफ्तगू करता है, दूसरा कुरान कोई लघु बात नहीं करता, कोई मजाक की बात नहीं करता या कोई बुरी बात नहीं करता। और अगर इन दो चीज़ों का मवाजन समझ लिया जाए कि कम गुफ्तगू करना और लघु बातों से बुरी बातों से परहेज़ करना, ये वो दो वसीले हैं जो इंसान को अगले कुल की मेराज के ऊपर लेकर जाते हैं, इल्म कुल की मेराज के ऊपर लेकर जाते हैं। वजह से रिसालत मआब ने फरमाया कि खामोशी में निजात है। तो आज का जो उन्वान है वो बुरी बातों से परहेज़ करना और कम गुफ्तगू करना, ये अखलाकियात के दो इन्हीं पहलुओं की तरफ इशारा करता है जो इंसान की शख्सियत को पुरकशिश बनाने की ज़ामिन है। मैं अपनी गुफ्तगू का इख्तिताम जो है वो नजुल बलागा के एक फरमाने ज़ीशान पे, जो कि अमीरुल मोमिनीन हज़रत अली अलैहि सलाम ने फरमाया है कि जब तक इंसान ने गुफ्तगू या कलाम नहीं किया होता, कलाम उसके इख्तियार में होता है, लेकिन जब वो उस कलाम को कर लेता है तो वो उस कलाम के इख्तियार में चला जाता है। लिहाजा ज़्यादा गुफ्तगू इंसान को महकूम बनाती है और बुरी गुफ्तगू उसके पाँव की बेड़ी बन जाती है। तो यही अर्ज करता चलूँगा कि हमें बुरी गुफ्तगू से भी परहेज़ करना चाहिए और ज़्यादा गुफ्तगू से भी परहेज़ करना चाहिए। कोशिश तो मेरी यही थी कि कम गुफ्तगू में रहते हुए अपने मौजू को किसी हद तक हतमी जामा पहना सकूँ। बहुत बहुत शुक्रिया आप।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया ज़ुल्करनैन हैदर साहब, बेहतरीन अंदाज में, मुख्तसर वक्त में और ख़ुद जो आपने यानी जो उसूल उसके पेश किए उसके मुताबिक आपने गुफ्तगू की, और इंशाल्लाह के मेरे नाज़रीन को भी मैं बेहतरीन तरीके से आपकी गुफ्तगू समझ में आई होगी, क्योंकि इसकी अहम वजह ये है कि जितने कम मुद्दत में बात की जाती है उतनी ही ज़्यादा वो बात समझ में आती है। जब ज़्यादा फैल जाती है गुफ्तगू तो फिर उसे समेटना भी मुश्किल हो जाता है, और जैसा कि आपने मौला का फरमान आपने बताया लोगों को, हमारे अजीज़ नाज़रीन को आपने बताया कि इसमें जब हाथ से निकल जाती है बात तो फिर उसका वापस लौटाना बहुत मुश्किल हो जाता है, बल्कि नामुमकिन हो जाता है। बहुत बहुत शुक्रिया ज़ुल्करनैन हैदर साहब थे, इस्लामाबाद से आपने गुफ्तगू फरमाई।
जी बिल्कुल, अब चलते हैं हम लोग ईरान की सैर थोड़ी सी कर लें।
हाँ बिल्कुल,
चलें
चलते ईरान, तेहरान की सैर कराएंगे।
जी चलें तेहरान की सैर करवा देते हैं। जी खासतौर पर तेहरान की सैर करवाएंगे। चलें तेहरान की सैर करते हैं और फिर अपने नाज़रीन की खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा।
ناظرین پروگرام میں آپ کا خیر مقدم ہے. آج ہم ایک بار پھر تہران میں ہیں جو ایران کا دارالحکومت ہے, جہاں جدید ترین سہولتیں اور قابل دید مقامات بہت زیادہ ہیں. ان تمام قابل دید جگہوں میں سے ایک دیدہ زیب جگہ تہران کے شمال مغرب میں ہے, جہاں پیراشوٹ سے پرواز اور پھر نیچے اترنے کی پریکٹس اور تفریح انجام دی جاتی ہے. ہاں تو اس وقت ہم اسی جگہ جا رہے ہیں اور یہاں ہمارے ساتھ جو لوگ ہیں وہ پیراشوٹنگ کے ماہرین ہیں جو آپ کو شہر تہران آسمان کی بلندیوں سے دکھائیں گے. تہران شہر کے متعلق ایک عام خیال یہ ہے کہ یہ ایک بھیڑ بھاڑ والا شہر ہے جہاں راہ چلنا تک دشوار ہے. یہ بات کسی حد تک ٹھیک بھی ہے, لیکن اسی شہر میں ایسی جگہ بھی ہیں جہاں لوگ ہنگاموں سے دور اور کھلی فضا میں سیر و تفریح کر سکتے ہیں. جی ہاں, اس وقت ہم تہران کے شمال مغرب میں ایک ایسی ہی جگہ پر موجود ہیں. ناظرین, اس وقت ہم تہران میں ایک کافی اونچی جگہ پر موجود ہیں. تہران کے بارے میں کہا جاتا ہے کہ یہ ایک تجارتی شہر ہے اور لوگ آتے رہتے ہیں, جاتے رہتے ہیں, کام میں مصروف رہتے ہیں, ان کے پاس وقت نہیں ہوتا. لیکن ایسا نہیں ہے, یہ شہر ایسا ہے جہاں پر بہت ساری تفریح کی جگہیں بھی موجود ہیں, جہاں پر لوگ آ کر اپنا خالی وقت بتا سکتے ہیں اور تفریح کر سکتے ہیں. اس وقت میرے ساتھ پیراگلائڈنگ کے ایک انسٹرکٹر موجود ہیں جو اپنے کام میں کافی ماہر ہیں. جناب, کیا آپ زحمت کر کے بتائیں گے کہ اس گلائڈنگ کے شعبے میں آپ کتنے دنوں سے مشغول ہیں؟
میں تقریباً 10 سال سے مختلف قسم کی پروازوں سے متعلق شعبوں میں کام کر رہا ہوں. ان میں پیرا گلائڈنگ, ہوائی چلان, پیرا موٹر اور دوسری اڑانوں سے متعلق مصروفیات شامل.
تو یہ کافی دنوں سے اس شعبے میں کام کر رہے ہیں, اور پیرا گلائڈنگ اور فری ڈائیونگ تو بہت ہی ہیجان انگیز ہے. اچھا, میں اگلا سوال پوچھتا ہوں, کیا آپ یہ بتائیں گے کہ یہاں پر سیاح اور دوسرے لوگ جو آتے ہیں ان کے تاثرات کیا ہیں؟ کیا انہیں یہ سب کچھ پسند آتا ہے؟
جی ہاں, کیوں نہیں, ہمارے یہاں بہت سارے سیاحتی گروہ اسپین اور فرانس تک سے یہاں آ چکے ہیں. اس کے علاوہ ہم نے بہت سے ملکوں کے لوگوں کو دعوت دی جہاں سے مختلف صنفوں, اداروں اور کارخانوں کے عہدیدار ہمارے یہاں کے پروگرام میں شرکت کرنے کے لیے آ چکے ہیں. ان میں اچھی خاصی تعداد میں ٹیسٹ پائلٹ بھی تھے جنہوں نے یہاں کا تقریباً پورے ملک میں اڑانیں بھری.
ناظرین, آپ ان کی باتوں سے سمجھ گئے ہوں گے کہ ایران کے بارے میں جو منفی پروپیگنڈا کیا جاتا ہے وہ بالکل پوری طرح سے بے بنیاد ہے. اور اگر آپ یہاں پر پیرا گلائڈنگ وغیرہ کرنا چاہیں تو یہ لوگ آپ کے لیے دعوت نامہ بھی بھیج سکتے ہیں. ہمیں امید ہے کہ آپ یہاں ضرور تشریف لائیں گے. آپ کا بہت بہت شکریہ. مجموعی طور پر اگر آپ کھیلوں کے شوقین لوگوں سے کچھ کہنا چاہیں تو کہیے.
صرف میں یہ کہنا چاہوں گا کہ پرواز کرنا انسان کی تیرینہ آرزوؤں میں سے ایک ہے, اور براہ راست اس خواہش کی تکمیل پر انسان کی روح کو بڑا سکون ملتا ہے اور اسے ایک عجیب قسمی لذت کا احساس ہوتا ہے.
تو ناظرین, جیسا کہ انہوں نے کہا کہ اسپورٹس اور کھیل کود بہت اچھی چیز ہے, اور انسان کو تفریح کے ذریعے اور ورزش کے ذریعے اپنے آپ کو صحت مند بنائے رکھنا چاہیے. اگر آپ ایئر اسپورٹس میں دلچسپی رکھتے ہیں تو تہران آ سکتے ہیں.
فیس بک اور واٹس ایپ اس وقت ہمارے سامنے کھلا ہوا ہے, اور اب آپ کے ہم منتظر ہیں تاکہ آپ ہمارا ساتھ دیں. اس وقت ہمارے ساتھ موجود ہیں ڈاکٹر فرحان فرید صاحب اور چلتے ہیں ان کے پاس اور گفتگو کا سلسلہ خرم بھائی شروع کریں گے ان سے.
بہت شکریہ حسن جی. بالکل ڈاکٹر فرحان فرید ہمارے سے یہاں پر موجود ہیں ناظرین, اور تہران یونیورسٹی آف میڈیکل سائنسز تعلیم حاصل کر رہے ہیں. ڈاکٹر صاحب سے ہماری گفتگو رہے گی انشاءاللہ آپ کے بعد جلد کے مختلف مسائل کے سلسلے میں, اور آج جو بنیادی ایک موضوع لے کے ڈاکٹر صاحب آئے ہیں وہ ہے سنسکرین کا استعمال. کیا ہے سنسکرین, کیوں استعمال اس کا ضروری ہے, اس سے ہم بات کریں گے. ڈاکٹر صاحب سے گفتگو کا آغاز کرتے ہیں. سلام عرض کرتا ہوں ڈاکٹر صاحب.
وعلیکم السلام.
ڈاکٹر صاحب کیسے ہیں آپ؟
شکر الحمدللہ.
ڈاکٹر صاحب شکریہ ٹائم نکالا آپ نے ہمارے پروگرام کے لیے صبح سویرے. ڈاکٹر صاحب پہلے تو کیونکہ آپ کا آج پہلا دن ہے اور سہار اردو ٹی وی میں, تو میں چاہوں گا کہ تھوڑا سا اپنا انٹروڈکشن ہمارے ناظرین سے کروا دیں. کہاں سے آپ کا تعلق ہے, ایران کیسے آنا ہوا آپ کا؟
جی میرا نام فرحان فرید ہے, میرا تعلق پاکستان کے صوبہ خیبر پختونخوا کے ایک شہر کوہاٹ سے ہے.
صحیح.
اور میں تہران یونیورسٹی آف میڈیکل سائنسز میں تعلیم حاصل کر رہا ہوں.
صحیح. اور ڈاکٹر صاحب کیسے یہاں کا کیسے پتا چلا یہاں آنے کا؟
اصل میں بس میرے کچھ دوستوں نے اپلائی وغیرہ کیا ہوا تھا, تو ان سے مجھے ایک آئیڈیا ملا کہ مطلب میں کس طرح, میں اپرچونیٹیز کے تلاش میں تھا.
ٹھیک ہے.
تو پھر مجھے
بہت اچھا
اسی طرح.
ٹھیک. ڈاکٹر صاحب کیسا لگا تہران پہلی بار جب اترے ایئرپورٹ سے آئے یہاں؟
کافی اچھا لگا, مطلب
جو چیز جو ذہن میں تھی اور جو یہاں دکھنے میں ملا کوئی فرق تھا اس میں یا نہیں؟
کافی بہتر بھی تھا.
اچھا.
کچھ مطلب بہت سارے جو چیزیں تھیں جو مطلب ذہن میں کچھ اور تھیں, لیکن یہاں آنے کے بعد وہ کچھ اور نظر آنے لگی.
اچھی تھیں, اچھی نظر آئیں یا بری نظر آنے لگی؟
وہ تو ڈیپینڈ کرتا ہے, ہر بات ہر چیز کے دو پہلو ہوتے ہیں.
اس کا مطلب ہے دونوں چیزیں نظر آئیں. چلیں ٹھیک ہے, ہم زیادہ ڈیٹیل میں نہیں جاتے یہاں پر. اور جی ہمارے ڈاکٹر صاحب یہاں پر بات کریں گے آج سنسکرین کے استعمال کے سلسلے میں. ڈاکٹر صاحب سنسکرین کا کیا کام ہوتا ہے, کیا ہے پہلے تو یہ بتائیں, بہت سے شاید ہمارے ناظرین کو نہ پتا ہو سنسکرین.
اصل میں سنسکرین ایک خاص قسم کی کاسمیٹک مصنوعات ہوتی ہیں جو ہم اپنی روزمرہ کی زندگی میں اپنے جلد کے اوپر استعمال کرتے ہیں, ایز اے لوشن, ایز اے اسپرے.
ٹھیک ہے.
تو اس کا کام یہ ہوتا ہے کہ وہ ہمارے جلد کو ایک پروٹیکشن, ایک شیلڈ ٹائپ دیتا ہے.
ٹھیک ہے.
ان موزر شعاؤں سے جو سورج کی روشنی میں ہوتے ہیں.
ٹھیک ہے.
مطلب جو اس میں خطرناک ترین جو شعائیں ہیں وہ الٹرا وائلٹ ریز ہیں. شاید آپ کو پتہ بھی ہو کہ مطلب سن ریز میں مختلف ریز ہوتی ہیں, انفراریڈ, ویزیبل لائٹ, اسی طرح الٹرا وائلٹ ریز. تو الٹرا وائلٹ ریز جو ہیں یہ خطرناک ہوتی ہیں جلد کے لیے, اور اس سے جو اسکن کا کینسر ہے میلانوما جس کو بولتے ہیں.
اچھا.
اس کے خطرات بہت زیادہ ہو جاتے ہیں.
ٹھیک ہے.
امریکہ کے ایک سروے 2014 کے ایک سروے کے مطابق اس کینسر میں ہر سال 76,000 لوگ مبتلا ہوتے ہیں, اور اس میں ہر سال 4.2% کا اضافہ ہوتا ہے.
اچھا. یعنی اگر ہم یہ پروٹیکشن, یہ کریم
جی,
یا یہ لوشن کی شکل میں یا اسپرے کی شکل میں یہ اگر نہ لگائیں چہرے پہ ہم
جی,
اپنے یا بدن پہ, اگر ہمارا بدن جو ہے وہ سورج کی روشنی, تو یہ کینسر کا باعث بھی بن سکتی ہے.
بالکل بن سکتا.
اچھا اچھا ڈاکٹر صاحب ایک آپس کی بات ہے, یہ اکثر یہ کہا جاتا ہے کہ سنسکرین لگائیں تو ہم جو ہے گورے ہو جائیں گے, یہ اس میں کوئی حقیقت ہے؟
اگر دیکھا جائے کچھ حد تک ہے, مطلب یہ ہے کہ جو مضر شعائیں ہیں الٹرا وائلٹ ریز, ان کی وجہ سے پگمنٹیشن ہو سکتی ہے.
پگمنٹیشن یعنی یہ تھوڑا سا
مطلب تھوڑا سا بھورا ہو جانا, وہ کلر میں تھوڑا سا ڈفرینس آ جانا.
اچھا.
تو وہ ہو سکتا ہے اس وجہ سے.
تو یہ ہے جن لوگوں کو گورا ہونے کا شوق ہے تو وہ تھوڑا سا سنسکرین کا استعمال. بہرحال بالکل ٹھیک ڈاکٹر صاحب. اچھا ڈاکٹر صاحب کوئی جو ہے خاص اس کا پروٹیکشن جو ہے ہم اس کی بات کہتے ہیں, تو کیا کس طرح کی پروٹیکشن دیتی ہے؟
چونکہ ہماری اسکن کے اندر ایک خاص قسم کی پروٹین ہوتی ہے جس کو کولیجن بولتے ہیں.
اچھا. ہماری جلد میں.
جی بالکل. کولیجن کا کام یہ ہوتا ہے کہ وہ جو ہمارے اسکن کے سیلز ہیں اس کو ایک خاص شکل دیتا ہے.
اچھا.
جو کولیجن ہوتا ہے.
ٹھیک ہے.
اور دوسرا اس کا جو سب سے اہم کردار یہ ہوتا ہے وہ ان کو ہٹانے میں ایک اہم کردار ادا کرتا ہے. لیکن جس وقت یہ مضر شعائیں ہماری جلد پر پڑتی ہیں تو اس سے کیا ہوتا ہے کہ یہ ہمارے کولیجن کو اور ڈی این اے کو نقصان پہنچا سکتا ہے.
ڈی این اے جو سیل ہمارے ہر خلیے کے اندر, ہمارے سیل کے اندر ہوتا ہے.
ٹھیک ہے. تو اس کے وجہ سے جو جلد میں ایک پریمیچیور ایجنگ, مطلب وقت سے پہلے ایک اسکن میں بڑھاپا آ جانا, جھریاں پڑنا, دانے وغیرہ نکلنا, تو اس کی وجہ سے یہ چیزیں زیادہ ہو جاتی ہیں ہماری اسکن میں. اور جو سب سے زیادہ خطرہ ہے میں پہلے بھی آپ کو بتا چکا ہوں کہ میلانوما, کینسر کے خطرات بہت زیادہ.
بہت شکریہ ڈاکٹر فرحان فرید, گفتگو آپ کے ساتھ آگے بڑھائیں گے. یہاں پر ایک ہمارے ساتھ فون کالر ہمارے ساتھ موجود ہیں, اور میری اگر آواز آ رہی ہے تو میں سلام عرض کرتا ہوں آپ کی خدمت میں. کون بات کر رہے ہیں اور کہاں سے بات کر رہے ہیں؟ जी मेरे ख्याल में हमारा रब्ता जो है उनसे डिस्कनेक्ट हो गया है। बहरहाल दोबारा आप कॉल कर सकते हैं हमारे प्रोग्राम में, और डॉक्टर फरहान फरीद हमारे साथ नाजरी यहाँ पर मौजूद हैं। हमारी गुफ्तगू चल रही है सनस्क्रीन के सिलसिले में, अभी हम चलेंगे हसन के पास।
बहुत बहुत शुक्रिया खुर्रम, और अभी हम लोग चलेंगे साथ में एक ब्रेक लेंगे। यहाँ पर मैं पढ़ रहा था बहुत मज़ेदार सा मौलाना रूम का एक यहाँ पे कॉल है बात करने के हवाले से। मौलाना रूम कहते हैं कि खामोशी खुदा की ज़बान होती है और बाकी जो है वो बहुत ही बुरा तर्जुमा होता है, बाकी जो सब कुछ जो है वो बहुत ही बुरा तर्जुमा है। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। आप लोग देख रहे हैं प्रोग्राम नसीम ज़िंदगी, टेलीफोन लाइन यानी हम लोग की फिर से मुत्तसिल हो गई है हम लोगों की। लेकिन उससे पहले मैं एम्ब्रोस बेयर्स साहब का एक वो ज़रूर कहना चाहूँगा। वो कहते हैं कि आप जब आप जो हैं गुस्से में हो तब आप गुफ्तगू किया करें, फिर उस वक्त की आपकी गुफ्तगू ऐसी तकरीर होगी जो उम्र भर आप पछताएंगे। चलते हैं खुर्रम के पास।
बिल्कुल ऐसे ही, बड़ी अच्छी बात की। और हमारे साथ फ़ोन लाइन पर जी कौन है, सलाम अर्ज़ करता हूँ आपकी खिदमत में, कहाँ से बात कर रहे हैं आप? जी टीवी टीवी के जी बिल्कुल टीवी की आवाज़ अगर आप बंद कर दें तो बहुत मेहरबानी होगी, क्योंकि जी मेरी आवाज़ आ रही है। हेलो,
हाँ हाँ
जी, सलाम अलैकुम।
जी वालेकुम अस्सलाम।
जी कौन बात कर रहे हैं, कहाँ से बात कर रहे हैं?
जी मैं पाकिस्तान से बात कर रहा हूँ।
नाम आपका क्या है जी? हाँ जी जी आप अब अगर टीवी की आवाज़ अपनी बंद कर दें तो हम सही तरीके से बात कर सकेंगे। मोहम्मद खान शिराजी साहब, मेरी आवाज़ आ रही है आप तक? जी बार मेरे ख्याल से हमारी लाइन ड्रॉप हो गई है। हम चलते हैं दोबारा डॉक्टर फरहान फरीद साहब के पास, और डॉक्टर फरहान फरीद के साथ हमारी नाज़रीन गुफ्तगू चल रही है सनस्क्रीन के सिलसिले में। अच्छा डॉक्टर साहब, हम दुकान पर जाएँ मेडिकल स्टोर पे तो ऐसे ही बोलें सनस्क्रीन चाहिए तो हमें मिल जाएगी क्या?
जी बिल्कुल मिल जाएगी, लेकिन उसमें फिर मुख्तलिफ किस्म की अकसाम होती हैं। अच्छा। कि वो आपसे पूछेगा कि किस किस्म की चाहिए, मतलब उनके टैग पे
कोई है इकसाम अगर आप बताना चाहें हमारे नाज़रीन को तो इकसाम
मतलब इनमें से इनमें मुख्तलिफ किस्म की अकसाम आती हैं। मतलब ये जो इनका जो प्रोटेक्शन देने का जो अमल है। अच्छा। हमारी स्किन को ये डिपेंड करता है SPF के, यानी कि सन बर्न प्रोटेक्शन फैक्टर। अच्छा। जो कि एक फैक्टर मौजूद होता है सनस्क्रीन के अंदर।
ठीक है।
तो उसकी मकदार मुख्तलिफ होती है, 15 भी हो सकती है, 30 भी हो सकती है, लेकिन जो फूड एंड ड्रग एडमिनिस्ट्रेशन जो अमेरिका का एक अदारा है तो वो ये सजेस्ट करते हैं कि SPF की वैल्यू 50 से ज़्यादा नहीं होनी चाहिए।
हाँ, 50 से ज़्यादा नहीं।
जी बिल्कुल। तो कुछ लोगों का ये ख्याल होता है कि मतलब अगर SPF की वैल्यू दुगनी कर दी जाए तो जो प्रोटेक्शन देने का जो अमल है वो भी ज़्यादा हो जाएगा। हालांकि इस ये जो कंसेप्ट है ये बिल्कुल गलत है।
अच्छा।
जैसा कि हम देखते हैं जो जो वो क्रीम वो सनस्क्रीन जिनमें SPF की वैल्यू 15 होती है वो हमारे स्किन को 93% प्रोटेक्शन देता है।
अच्छा।
जब SPF की वैल्यू हम ज़्यादा देख लेते हैं 30 हो जाती है तो वो हमारे स्किन को 97% प्रोटेक्शन देता है।
अच्छा, तो ये 93 से 97 ही का फर्क है, ज़्यादा उसको
ज़्यादा फर्क।
तो इस तस्वीर में क्या हम देख रहे हैं?
इस तस्वीर में मतलब जो अल्ट्रा वायलेट रेज, जैसे कि मैंने अभी आपको बताया कि मुख्तलिफ रेज होती हैं सनलाइट में, तो उनमें से जो थ्री टाइप्स की होती हैं, एक अल्ट्रा वायलेट रेज ए, बी और सी।
अच्छा।
लेकिन इनमें से जो खतरनाक तरीन होती हैं वो अल्ट्रा वायलेट रेज ए और बी।
ठीक है।
और जो ए होती हैं तो उनको एजिंग रेज भी बोलते हैं,
यानी वो झुरियां शुरियां,
झुरियां शुरियां बिल्कुल। और जो अल्ट्रा वायलेट रेज बी जो हैं वो उनको बर्निंग रेज बोलते हैं, वो हमारे स्किन में जो सूजन और जलन
जलन या पैदा काला करती, हो जाना, कुछ
बिल्कुल
से जल जाता है।
बिल्कुल, बिल्कुल।
अच्छा।
तो ये जो इनमें से दोनों में से फर्क ये है कि जो अल्ट्रा वायलेट रेज जो बी हैं तो ये हमारे स्किन के सिर्फ ऊपर का जो लेयर है,
अच्छा,
मतलब उसमें एंटर होते हैं, बाकी डीप नहीं जाते,
अंदर नहीं जाते।
जी बिल्कुल। लेकिन जो अल्ट्रा वायलेट रेज ए हैं ये हमारे जो मुख्तलिफ लेयर्स हैं हमारी स्किन के उसमें एंटर होते हैं।
अच्छा।
फिर मैंने आपको बताया कि उसमें कोलेजन वगैरह होता है, उसको डैमेज करते हैं।
ठीक है।
तो ये डिफरेंस है अल्ट्रा वायलेट रेज ए और बी में।
अच्छा डॉक्टर साहब, तो सनस्क्रीन जो हम इस्तेमाल करेंगे वो इन दोनों को रोक लेगी?
जी बिल्कुल।
अच्छा।
मतलब सनस्क्रीन ये करता है कि वो जो रेज होती हैं वो इसको अपने अंदर एब्जॉर्ब कर लेती हैं।
अच्छा,
तो उसका इफेक्ट कम कर देता है। अल्ट्रा वायलेट रेज की वजह से मेलानोमा जो कि कैंसर है, मेलानोमा साइट जो कि स्किन के सेल्स को बोलते हैं,
अच्छा,
उस जो कि मेलानिन प्रोड्यूस करते हैं,
ठीक है,
उसको वो स्किन को प्रोटेक्शन देता है। लेकिन जब वो हमारी स्किन पे अल्ट्रा वायलेट रेज पड़ती हैं तो उसकी वजह से ये जो मेलानोसाइट्स हैं ये इसको डैमेज कर देती हैं।
अच्छा अच्छा।
इसकी वजह से जो कैंसर का अमल है वो उसका खतरा ज्यादा हो जाता है।
तो यानी मेलानोसाइट एक नॉर्मल चीज है हमारे सेल के अंदर, स्किन सेल के अंदर, लेकिन जब लाइट सूरज की रोशनी पड़ेगी तब ये
अल्ट्रा वायलेट रेज वो इसको मतलब
तब्दील करना शुरू हो जाएगी, कैंसर की शक्ल में लाना शुरू कर देगी। ठीक। अच्छा डॉक्टर साहब, वाइटामिन डी कहते हैं सूरज की रोशनी से हमें मिलता है, तो इसका क्या ताल्लुक है वाइटामिन डी, सनस्क्रीन और जलना स्किन का
असल
कैंसर?
में विटामिन डी एक ख़ास किस्म की चीज़ जो हमारी बॉडी को चाहिए होती है वो हमें सनलाइट के थ्रू मिलती है।
अच्छा।
मतलब सनलाइट जब हमारे बॉडी के अंदर जो कोलेस्ट्रॉल होता है उसके साथ जब ये आपस में मिलते हैं तो उस वजह से विटामिन डी बन जाता है।
अच्छा।
विटामिन डी का काम ये होता है कि वो हमारे खून में कैल्शियम और फॉस्फोरस के लेवल को बरकरार रखने में एक अहम किरदार अदा करता है, और सबसे अहम जो इसका वो है तो वो ये हड्डियों की मजबूती में भी एक अहम किरदार अदा करता
अच्छा।
है। लेकिन जब ये हम सनस्क्रीन लगाते हैं तो माहिरीन का ये कहना है कि सनस्क्रीन की वजह से हमारी बॉडी में विटामिन डी की डिफिशेंसी हो सकती है, लेकिन ये कमी जो है ये ना होने के बराबर होती है। लेकिन माहिरीन जो हैं तो वो एहतियाती तदाबीर मशवरा देता है के तौर पर मशवरा देते हैं कि वो लोग जो सनस्क्रीन का इस्तेमाल बहुत ज़्यादा करते हैं तो उनको चाहिए कि कम से कम एक हफ्ते में दो दफ़ा 30 मिनट के लिए अपनी बॉडी अपने स्किन को विदाउट सनस्क्रीन सनलाइट एक्सपोजर दे, ताकि अगर विटामिन डी की जो डेफिशिएंसी आ भी गई हो तो वो अपने लेवल पे बरकरार रह सके।
सही। अच्छा इसमें ये है क्या मसा, आप अपने फेस को बेशक सनस्क्रीन लगा लें लेकिन मसा कपड़े तो कुछ उतार के ऐसी जगह पर जहां पर कोई आपको नहीं देख रहा तो सूरज की रोशनी के नीचे थोड़ी देर के लिए ये चीज। बहुत शुक्रिया डॉक्टर फरहान फरीद, बड़ी जबरदस्त गुफ्तगू आपके साथ चल रही है। नाजरीन कोई सवाल आ तो आप पूछना चाहें सनस्क्रीन के सिलसिले में, जल्द के सिलसिले में डॉक्टर हमारे साथ यहाँ पर मौजूद हैं। गुफ्तगू आगे बढ़ेगी लेकिन अभी हम चलेंगे हसन जैदी के पास।
बहुत बहुत शुक्रिया खुर्रम, और बहुत ही ज़बरदस्त चीज़ें मैं यहाँ पे पढ़ रहा था, इंशाल्लाह आप लोगों के साथ मैं शेयर ज़रूर करूँगा। और आपको हम बताते चलें कि चीन में एक बहुत ही ज़बरदस्त आर्ट है जिसकी कद्र करना हमारे ख्याल में बहुत अहम चीज़ें हैं, अगर सही तौर से कद्र कर सकें। एक बहुत ही मुख्तसर सी चीज़ बनाते हैं वहाँ पर, और ये तियानजिन शहर का एक मखसूस आर्ट है, और वहाँ पे जो लोग हैं करीब 40 से 50 साल से ये काम कर रहे हैं, बहुत ही यानी माहिरीन के सतह पर, और इसे मुख्तलिफ ममालिक में बरामद भी किया जा रहा है चीन से। इसमें काम ये किया जा रहा है कि मैं दूसरी तस्वीर ला रहा हूँ कि ये जो आड़ू का जो बीज का जो मेन आप समझिए कि अंदर जो गुठली होती है उसकी, उसके ज़रिए खूबसूरत आर्ट के नमूने तैयार किए जा रहे हैं। अब आप हिसाब लगाइए कितनी छोटी सी होती है, उसको जो है इस शक्ल में लाना किस हद तक मुश्किल होता है, लेकिन ये काम एक बहुत ही आम से काम में वहाँ तब्दील हो गया है, और इस शहर की खसूसी आप समझिए आर्ट और बहुत ही ज़बरदस्त दस्तकारी के सनत में तब्दील हो गया है। करीब 10,000 लोग इससे روزگار حاصل کر رہے ہیں اس کام سے. تیانجین شہر میں یہ ویسے قدیمی بہت آرٹ ہے, قریب 1000 سے 1200 سال پرانا کہا جاتا ہے یہ آرٹ ہے, اور وہاں پہ یہ کام جو کیا جا رہا ہے تو اس میں خود حکومت نے بھی قدیم یعنی آثار قدیمہ کے حساب سے بھی یعنی ان کی مدد کرنا شروع کی ہے, کیونکہ اس سلسلے کے مختلف چیزیں بھی برآمد ملی ہیں وہاں سے, اور یعنی حتیٰ جو کھدائیاں ہوئی ہیں اس سے ملی ہیں, اور اس کے علاوہ جو نئے لوگ ہیں اس سلسلے میں نئی چیزیں بھی پیش کر رہے ہیں. مثال کے طور پر چلیں یہ تو بہت ہی چھوٹے چھوٹے سے مجسمے ہیں, لیکن اس کے علاوہ اس سے بڑے بھی کام کیے جا رہے ہیں. مثال کے طور پر جیسے پھلوں کی یا جو بھی مٹھائی کا آپ رکھ لیں ایک باسکٹ طرح کی بنائی گئی ہے, اور اس کے علاوہ جو ہے جیسے کہ آپ دیکھ سکتے ہیں کہ مزید خوبصورت آرٹ کے نمونے اس کے ذریعے تیار کیے جا رہے ہیں. اتنا خوبصورت آپ حساب لگائیے کہ اتنے بڑے اس میں. بہرحال ان لوگوں کے بھی روزگار یہ ہے کہ ہم لوگ جب پھل کھا لیتے ہیں تب ان کی روزگار کا یعنی موقع ان کو فراہم ہوتا ہے, تو یہ بھی بہرحال خدا کی طرف سے ایک دی گئی نعمت ہے. مجھے ایک لطیفہ یاد آ گیا, لیکن بہرحال چھوڑیے ابھی وقت نہیں ہے, بعد میں آپ کو سناؤں گا کبھی. چلتے ہیں ابھی ایک بریک لیتے ہیں, اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے. لوگ دیکھ رہے ہیں پروگرام نسیم زندگی, اور ہم آپ کو بتاتے چلیں محمد خان شیرازی صاحب نے, جن سے رابطہ ہمارا نہیں ہو پایا ٹیلی فون لائن کے ذریعے, وہ بو علی سینا کے بارے میں پوچھنا چاہ رہے تھے. انشاءاللہ مزید معلومات ہم آپ کو فراہم کریں گے بو علی سینا جیسی عظیم شخصیت کے حوالے سے. یہ ہم آپ کو بتاتے چلیں کہ یہاں پہ ڈاکٹرز ڈے منایا جاتا ہے بو علی سینا کے یوم ولادت کے موقع پر. چلتے ہیں خرم کے پاس.
اور بہت شکریہ حسن, اس کے علاوہ ہم دورانی صاحب کو دعوت دی تھی ہم نے پچھلے ہفتے جمعرات کے دن, اور انہوں نے بڑی تفصیلی طور پہ گفتگو کی تھی ان موضوعات پہ انشاءاللہ. اور جو وہ پروگرام بھی اگر آپ دوبارہ دیکھ لیں ہمارے فیس بک پہ یا یوٹیوب پہ تو آپ کو کافی انفارمیشن مل جائیں گے. ہمارے ساتھ یہاں پر ڈاکٹر فرحان فرید صاحب موجود ہیں, اور ہماری بات چل رہی ہے اسکن سن اسکرین کے سلسلے میں, اور چلتے ہیں ڈاکٹر صاحب سے مزید گفتگو کرتے ہیں. ڈاکٹر صاحب, اکثر لوگ یہ کہتے ہیں کہ یہ دوائی ہے, تو دوائی کیا آپ اس کو ایک دوائی کے طور پہ دیکھتے ہیں کہ یا نہیں یہ ایک ڈیلی چیز استعمال کرنے والی کریم ہے؟
دوائی تو خیر نہیں بول سکتے, لیکن مطلب کچھ لوگ یوز کرتے ہیں, لیکن زیادہ تر لوگ ایسے ہوتے ہیں کہ جن کو اس کے بارے میں پتہ ہی نہیں ہے کہ مطلب یہ کس لیے, ڈیلی لائف کا ایک حصہ بنانا چاہیے, مطلب ہمیں اس کو روزمرہ کی زندگی میں یوز کرنا چاہیے.
ٹھیک ہے جی, یعنی اگر آپ باہر جاتے ہیں تو باہر لگا کے جائیں, بالکل گھر کے اندر نہیں, لیکن باہر آپ ضرور اس کا استعمال کریں.
مطلب اگر آپ باہر جا رہے ہیں سورج کی روشنی میں تو اسے کم سے کم 30 منٹ پہلے آپ اس کو لگائیں.
اچھا,
اور پھر باہر چلیں تو جب آپ مطلب آپ کی اسکن جب اسکن سورج کی روشنی میں ایکسپوز ہو جائے تو اس کے 2 گھنٹے بعد, مطلب یہ سجیسٹ ہوتا ہے کہ اس کے 2 گھنٹے بعد آپ دوبارہ ری اپلائی کریں.
اچھا, یعنی اس چیز کا بھی خیال رکھنا ہے, یعنی تو یوں نہیں ہے کہ صبح لگائی تو بس پورا دن وہ کام کرے. بالکل,
وقت کے ساتھ ساتھ ہٹانی پڑتی ہے اور پھر لگانی پڑتی ہے.
ٹھیک, تو اس کا مطلب یہ جو ہے ریگولر, جیسے ڈاکٹر صاحب نے کہا کہ آپ اس کو استعمال کر سکتے ہیں ریگولر بیس پہ. اچھا ڈاکٹر, سن اسکرین کے علاوہ کیا آپ, ایک تو سن اسکرین ہے چہرے کے اوپر مثلا کینسر یا وہ بھورا ہو جانا جل جانا, اس کے علاوہ اور کیا احتیاطی تدابیر؟
احتیاطی تدابیر یہ ہونی چاہیے کہ ہم ایز اے سن اسکرین, جیسے کہ کچھ لوگوں کی عادت ہوتی ہے وہ آرٹیفیشیل چیزیں یوز نہیں کرنا چاہتے.
اچھا,
تو ہم اس کی بجائے پھر نیچرل چیزیں بھی یوز کر سکتے ہیں.
ٹھیک ہے,
جیسا کہ ہمارے پاس گاجر کے جو بیج ہوتے ہیں اس کا جو تیل ہے اس میں, جیسے میں نے آپ کو پہلے بتایا کہ سن برن پروٹیکشن فیکٹر جو اس میں ایک اہم چیز ہوتی ہے, تو یہ ہمارے پاس گاجر کے جو بیجوں کا جو تیل ہے اس میں بھی ہمارے پاس موجود ہوتا ہے, تو وہ بھی ہم اپنے اسکن پہ استعمال کر سکتے ہیں. اس میں جو ایس پی ایف کی ویلیو ہے اس کی جو مقدار ہے وہ 38 سے لے کے 40 تک ہے, مطلب میں بہت زیادہ ہے. और इसी तरह जो बादाम का जो तेल है उसमें तकरीबन सनबर्न प्रोटेक्शन फैक्टर 5 तक होता है।
वाह,
इसी तरह जो नारियल का तेल है उसमें 4 से लेके 8 तक होता है।
अच्छा,
तो हम सनस्क्रीन के बजाय वो चीज़ें भी अपनी जल्द पे इस्तेमाल कर सकते हैं।
जबरदस्त।
इसके अलावा जो एहतियाती तदाबीर होनी चाहिए कि हमें ये ख्याल रखना चाहिए कि मतलब हम किस वक्त अपने घर से या काम के लिए निकल रहे हैं। जैसा कि सुबह 10 बजे से लेके शाम 4 बजे तक जो सूरज की रोशनी होती है वो शदीद तेज़ होती है, तो उसमें अल्ट्रा वायलेट रेस की शिद्दत भी बहुत ज़्यादा होती है।
ठीक है,
तो उस वक्त हमें ये सोचना चाहिए कि मतलब अगर हम निकल रहे हैं तो हम किसी प्रोटेक्शन कोई प्रोटेक्शन लेके निकल रहे हैं या ऐसी हम बाहर जा रहे हैं।
ठीक है,
इसके अलावा जो वो लोग जो हाई एल्टीट्यूड पे रहते हैं, मतलब जो काफ़ी हाइट पे रहते हैं, तो उनको ये है कि उनको ज़्यादा ख़तरा लाग होता है, क्योंकि
अच्छा
वहाँ पे अल्ट्रा वायलेट रेस की जो एक्सपोजर है वो बहुत ज़्यादा होता है।
अच्छा
इसी तरह जो गर्मी का जो मौसम होता है, समर,
जी बिल्कुल,
नॉर्मली ईरान में लोग ताबिस्तान बोलते
जी
हैं,
बिल्कुल, अच्छा सही,
तो उसमें ये होता है कि उसमें गर्मी की शिद्दत बहुत ज़्यादा होती है,
ठीक
तो
है,
उसमें भी मतलब काफ़ी ख़तरा ज़्यादा हो जाता है।
सही है,
तो हमें फिर ये करना चाहिए कि हमें ऐसे कपड़े पहनने चाहिए जो हमें हमारे ज़्यादा से ज़्यादा
ढांप रहे,
बॉडी के हिस्सों को ढांप सके।
सही है,
उससे ये होगा कि तकरीबन 27% जो अल्ट्रा वायलेट रेस के खतरात हैं वो कम हो जाते हैं,
सही है,
27%।
बहुत बहुत शुक्रिया डॉक्टर साहब, डॉक्टर फरहान फरीद, बहुत ज़्यादा आपने इन्फॉर्मेशन, बहुत अहम नुकात की तरफ आपने इशारा किया, मेरे ख्याल में बहुत मुफीद साबित होगा हमारे नाज़रीन के लिए। और नाज़रीन, आप लोगों के जहन में अगर कोई और मौजू भी हो जिल्द से मुतालिक तो ज़रूर बताइएगा, हम डॉक्टर फरहान फरीद से दरख्वास्त करेंगे कि वो उस मौजू पर गुफ्तगू करें। तो शुक्रिया अदा करते हैं एक बार फिर डॉक्टर फरहान फरीद का, और चलते हैं हम लोग हसन के पास।
मैं भी शुक्रिया अदा करता हूँ, बेहतरीन गुफ्तगू रही। और नाज़रीन, एक बहुत ही मज़ेदार सी चीज़ आपकी खिदमत में मैं पेश करूँगा यहाँ पे, क्योंकि बहुत दिलचस्प थी मेरे लिए, इसीलिए मैं दोहराऊँगा इसे। रिचर्ड येट्स आप गुड स्कूल किताब में अपने लिखते हैं कि ऐसी चीज़ मत कहा करो जो खामोशी से बेहतर ना हो। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर। आप लोग देख रहे हैं प्रोग्राम नसीमे ज़िंदगी, और ऑर्सन स्कॉट कार्ड जो बहुत ही मशहूर मुसन्निफ़ हैं, वो कहते हैं कि मेरा असल सरमाया वो अल्फाज हैं जो मैंने कभी अदा नहीं किए।
अच्छा,
और इसमें हम लोगों को सोचना चाहिए वाकई कि हम लोग किस हद तक बोल रहे हैं। वैसे हम लोग को मजबूर हैं, क्यों, ऐसे कि हम लोगों को पैसे मिल रहे हैं, नहीं बोलेंगे तो आप जो है टीवी चैनल तब्दील कर देंगे अपना
जी।
लेकिन आम तौर से बाहर हम लोगों को कोशिश करनी चाहिए, सबसे पहले मैं खुद से कह रहा हूँ कि खामोशी कहीं बेहतर होती है अल्फाज बोलने से, जो भी अल्फाज आपके पास हो कोशिश करें कि उससे बेहतर ये है कि खामोशी का रास्ता अपनाएं।
बिल्कुल,
खुर्रम कल के बारे में बता दें नाज़रीन को।
जी बिल्कुल, डॉक्टर अवैस सदीक हमारे साथ होंगे, जैसे कि हमारे नाज़रीन को पता है कि इतवार का दिन हम जो है नफ्सियाती मसाइल पर बात करते हैं। डॉक्टर अवैस सदीक जो हैं वो हमारे साथ बात करेंगे डिप्रेशन के सिलसिले में,
और दूसरा मौजू हम लोगों का बहुत दिलचस्प है।
अच्छा,
आम तौर से गुफ्तगू करते वक्त हम लोगों को उसी वक्त गीबत याद आ जाती है, दूसरों की बुराइयां याद आ
मुंह से
जाती
निकलती
हैं,
रहती हैं।
निकलती रहती हैं, और बाज यानी हम लोग इरादा भी रखते हैं और बाज में हम लोगों के हाथ से निकल जाती हैं। जब आदमी यानी ऐसी गुफ्तगू करता है तो थोड़ी देर में शैतान हावी हो जाता है उस पर, और फिर गुफ्तगू और अल्फाज और जबान उसके कंट्रोल में नहीं होती। तो इस हवाले से गुफ्तगू में कैसे बचा जाए, ہم لوگ گفتگو کریں گے جناب عامر عباس لاشاری سے.
جی بالکل, بہت اچھا. تو ہمارا پروگرام کل کا بھی دیکھیے گا اور ہمیں بتائیے گا آپ کو آج کا پروگرام کل کا پروگرام کیسا لگا. امید کریں گے کہ آپ کو ہمارا پروگرام پسند آ رہے ہوں گے. موضوعات کے سلسلے میں اگر کوئی چیز آپ کے ذہن میں آتی ہے ضرور ہمیں بتائیں.
وقت بالکل ختم ہو گیا, میوزک شروع ہو گئی ہے. کل تک کے لیے اجازت دیجیے, خدا حافظ.